عمل کون ہے؟ جبل عامل یہ بالبک جس کا مرکز ہے، جنوبی لبنان، کیا کہتے ہیں اس کو؟ جنوبی لبنان، مجاہدوں کی سرزمین، جس کو کہتے ہیں کہ عقابوں کا نشیمن ہے بھی، میں تو جا چکا ہوں، متعدد بار جانا ہوا ہے، او جناب پہاڑی علاقہ، بڑا خوبصورت، بہت حسین علاقہ. یہ جبل عامل کی خاصیت کیا ہے؟ جبل عامل چھوٹی سی جگہ، اور جتنے علماء، مجاہد، مجتہد، مرجع اس جبل عامل نے پیدا کیے، وہ سارا جہان تشیع ملا کے اتنا نہیں بنتا. معلوم ہے آپ؟ آپ حیرت کریں گے. یعنی جب ایوریج نکالا جائے گا، اوسط نکالا جائے گا، تو پورے جہان تشیع کے 600-700، مثال کے طور پہ سمجھا لیں کہ 1000 میں سے 600-700 ہوں گے، تو 300 جبل عامل کے ہوں گے. لیکن خصوصیت کیا تھی؟ آج تک خصوصیت کیا ہے کہ جتنے بھی تھے سب مجاہد تھے. اسی لیے چار شہیدوں میں، شہید اول، شہید ثانی، شہید ثالث، شہید رابع. شہید رابع کون ہے؟ آیت اللہ باقر الصدر، شہید باقر الصدر. شہید ثالث آپ کی یہاں آگرے میں، قاضی نور اللہ شوستری. ہاں شہید ثالث دو کہلائے جاتے ہیں، ایک اور شہید محمد تقی، ان کو بھی کہا جاتا ہے، لیکن جو معروف ہے وہ کون ہے؟ قاضی نور اللہ شوستری، آگرے میں جو ہیں، جن کا روضہ ہے، جن کا مزار ہے. تو یہ چار، ان چار میں سے پہلے دو شہید دونوں جبل عامل کے، دونوں جبل عامل. کارنامے کیا ہیں ان کے؟ خلاصہ بتائیں گے آپ. دنیا بھر میں جہاں بھی فقہ پڑھائی جاتی ہے ہماری یہاں، دو کتابوں کے بغیر مجتہد بننا تو دور کی بات ہے، مولوی بھی نہیں بن سکتا. اور ان کے بغیر جو مولوی بنتا ہے وہ بیچارہ مولوی ویسے ہی ہوتا ہے بس، پھر آپ جانتے ہیں. اگر سمجھے کہ گریجویٹ جس کو کہتے ہیں، اجتہاد کی بات نہیں کر رہا، سمجھانے کے لیے بات کر رہا ہوں، پی ایچ ڈی کی بات نہیں کر رہا، گریجویشن بھی تو ایک مرحلہ ہے نا، ماشاءاللہ باعزت مسئلہ ہے. گریجویشن کے لیے بھی وہ دو کتابیں پڑھنا لازم، ان کے بغیر پڑھ ہی نہیں سکتا، کر ہی نہیں سکتا کچھ. حوض علمیہ میں وہ دو کتابیں جب تک نہیں پڑھے گا، کوئی سند اسے نہیں ملے گی. ایک لما، ایک شرح لما، ایک لما، ایک شرح لما. فقہ کی دو کتابیں، ان کو پڑھنے میں کم از کم 2 سال، ورنہ 3 سال 4 سال بھی لگا دیتے ہیں طالب علم. انتہائی اجتہاد کی پہلے یہی کتابیں تھیں، بعد میں شیخ مرتضیٰ انصاری کی جب رسائل مقاصد وغیرہ یہ سب کتابیں آئی ہیں، تو پھر جا کے وہ آگے بڑھا، ورنہ اجتہاد انہی دو کتابوں پہ ہو جاتا تھا، دو جلدیں پڑھ کے. یہ دو جلدوں میں ہے، لما اور شرح لما. اب تو خیر 20 جلدوں میں بھی، 25 جلدوں میں بھی شروحات اس کی بے شمار آ گئیں، لیکن پہلے 2 جلدیں بڑی بڑی اس میں پڑھایا جاتا تھا. ان کو پڑھے بغیر کچھ نہیں ہوتا، لما اور شرح لما. یہ لما کس نے لکھی ہے؟ پاکٹ سائز کی کتاب. اگر صرف کتاب کو جمع کیا جائے تو یہ پاکٹ سائز کی، بس اس کو سمجھنے کے لیے 3 سال لگتے ہیں اس پاکٹ سائز. کیوں؟ وقت نہیں تھا شہید اول کے پاس، زندان میں تھے، جیل میں تھے، وسائل نہیں، کوئی کتاب نہیں، اور تشیع کے لیے کچھ چھوڑ کے جانا ہے. کتاب خانے جلائے جا چکے ہر دور میں، یاد رکھیے، مومن کے کتاب خانوں کو نہیں چھوڑتے تھے، پہلا حلہ بولتے تھے کتابیں جلاؤ، یہ بھول جاتے تھے کہ سینے کتاب خانے ہیں بھائی. تو شہید اول کے کتاب خانے جلا دیے گئے. شمس الدین ابن جمال الدین مکی، ان کو مکی بھی کہا جاتا ہے، کیونکہ مکے سے بالکل خانہ کعبہ کے سامنے سے ان کو گرفتار کر لیا گیا تھا. خیر جناب، اور گیا کوئی اور روایت ہے، کیونکہ مکے گئے تھے حجرت کے لیے گئے تھے، مکی کہا جاتا ہے جبل عامل. اس علاقے سے نکلتا ہے یہ بچہ، شمس الدین ہے کہیں نام، جمال الدین بھی کہا جاتا ہے، حالانکہ جمال الدین ان کے والد کا نام ہے، لیکن شمس الدین، کہیں جمال الدین نے مکی لکھا ہوا آتا ہے، لیکن شمس الدین ابن جمال الدین مکی، یہ شہید اول. پڑھتے ہیں ہر ایک، پورا خاندان علماء کا خاندان ہے. پھر اس کے بعد نکل جاتے ہیں کہ پڑھ لے جاؤں گا، علامہ ہلی کے ارادے سے نکلتے ہیں، جبل عامل سے نکلتے ہیں کہ جا کے ہلا میں علامہ ہلی کی شاگرد. علامہ ہلی کی مرجعیت کا زمانہ ہے، سمجھ میں آ رہا ہے؟ اب یہ مرجعیت کے ادوار شروع ہو گئے، مانو یا نہ مانو، مرجعیت سے پیچھا چھوٹنے والا ہے نہیں، نہیں چھوٹے گا. کب تک؟ جب تک امام زمانہ کا ظہور نہ ہو جائے، پیچھا اس وقت نہیں چھوٹے گا آپ کا. کیوں؟ خود امام پھر اپنے نائب خاص بنا بنا کے بھیجے گا، پھر کیا کرو گے؟ اور کوئی زیادہ ہوشیار بنے گا کہ میں امام سے پوچھوں گا تو امام خود ہی رد کر دے گا، کیوں تیرے علاقے میں میرا فلاں نائب نہیں ہے، جیسے ہر امام نے کیا تھا. سمجھ میں آ رہی ہے بات؟ پیچھا نہیں چھوٹنے والا. تو اب علامہ ہلی کی مرجعیت کا زمانہ، اور شمس الدین ابن جمال الدین مکی अब ये जबल आमिल से चले पढ़ने के। फिर इन्हें सोचा कि अब तो जा ही रहा हूं, अच्छा उस वक्त तो पढ़ने निकलने का मतलब ये आधी जिंदगी तो गई, कोई मालूम नहीं जिंदा वापस आएंगे कि नहीं आएंगे, अपने इलाके में गए तो कहा पहले क्यों चारदा मासूमिन की जियारत क्यों ना कर लो, ये जियारत मुकम्मल करके जब नजफ से चले हिल्ला की तरफ तो एक बहुत बड़ा जनाजा आते हुए देखा हिल्ला से नजफ की तरफ। इनका दिल धड़कने लगा कि ये किसका जनाजा है, ये हजारों आदमी इसके पीछे पीछे चले आ रहे। डरते डरते लोगों से पूछा समझ तो रहे कुछ, तो लोगों ने बताया कि अल्लामा हिल्ली का जनाजा। ये बेचारे फिर वापस आए, जनाजे में शिरकत की, लेकिन अल्लामा हिल्ली के यानी मामू जो थे पहले जो थे मुहक्किक हिल्ली, उनके साहबजादे फखरुल मुहक्किकीन, उनका नाम था फखरुल मुहक्किकीन, कहते हैं कि 17 साल की उम्र में इन्होंने इज्तिहाद किया, फखरुल मुहक्किकीन ने इनको इजाज़ा लिख के दिया कि अब आप साहिब फतवा हो गए, अपना दर्स शुरू कीजिए और ख़ुद फतवा दिया कीजिए। मगर इनको एक तड़प थी ना कि तमाम फिकहों का इल्म हासिल करूँ, निकल पड़े मक्का मदीना दमिश्क बगदाद सब जगह घूमते रहे इल्म हासिल करते, इल्म तमाम फिकहों का इल्म इन्हें कुछ 17 साल खाक छानी सबका इल्म हासिल कर लिया जितनी फिकर। उसके बाद इन्होंने फतवा देना शुरू किया, अब जो भी आता था उसके मुताबिक। अब ऐसे आदमी की शोहरत तो नहीं रुकती ना, पूरे आलम में इनकी शोहरत फैल गई। अब दूसरे घबरा गए कि भाई ये क्या हुआ, क्योंकि दूसरों के चिराग गुल होना शुरू हो जाते ना, अब मुश्किल हो गई, बादशाहों को भी मुश्किल हो गई। हाँ जो अजम के बादशाह थे वो तो खुश थे कि चलो हमारी तरफ से एक आलिम, इतना बड़ा खुरासान वगैरह के थे, खुजिस्तान के थे, वो तो खुश थे कि इतना बड़ा एक इतनी बड़ी शख्सियत पैदा होगी। तो थोड़े अरसे में इनकी मर्जियत, शहीद अव्वल की मर्जियत पूरे आलम में यानी आलम इस्लाम इनकी मर्जियत फैल गई, और बड़े बड़े फुकहा इनके पास पढ़ने आते थे, मसलों का हल लेने के आते थे, ये सबके मसलों के हल बयान करते थे। अब हुआ ये जनाब जब ये सूरत हाल भी आए दमिश्क, दमिश्क में इनको घेर लिया गया। दमिश्क में क्योंकि मुखालिफों की हुकूमत थी, अब मैं इसकी तफसील में क्या बताऊं आपको कि किस किस्म के हालात थे, इनको बड़ी मनसूबाबंदी के तहत घेरा गया कि ये अली को मसलन अलैहिस्सलाम कहते हैं और अलैहिस्सलाम सिर्फ नबी को कहा जाता है। आज भी ऐसे ही करते हैं ना, ये यूं कह देते हैं यूं कह देते हैं, हालांकि इतनी बात नहीं समझते कि लहमो का लहमी की मंजिल पर है अली। अली किस मंजिल पर है, लहमो का लहमी, चलो ये भी नहीं मानते तो अली इस मंजिल पर तो है ना कि मन कुन तो मौला हो फाहाजा, जो रसूल को मौला मानता है वो अली को भी, इसमें तो कोई झगड़ा नहीं, इसमें तो कोई इख्तिलाफ नहीं। इसके बावजूद हालांकि कुरान मजीद में भी है अलैहिस्सलाम को उल्टा कर दीजिए तो क्या हो जाएगा, सलामुल्लाह है अलह, तो सलामुल्लाह अलह किस किस को नहीं कहा जाता, कहां कहां नहीं कहा जाता सलामुल्लाह। लेकिन खैर ये हमेशा सदियों के बहाने यही थे कि ये इनको बुरा कहते हैं, इसका कद बढ़ा देते हैं, इसका कद घटा देते हैं, और माजल्लाह माजल्लाह इन पे इर्तिदाद का हुक्म लगा दिया गया, बड़ी मनसूबाबंदी के तहत एक इर्तिदाद का हुक्म लगा दिया। और फिर इनसे कहा गया कि आप तौबा कर लें तो आपको माफ कर दिया जाएगा। उनका भाई जो जुर्म किया नहीं, तौबा किस बात की, तौबा का मतलब तो मैंने जुर्म किया है। जला दिया गया इनका किताब खाना वगैरह, इनको जिंदान में डाल दिया गया। जब जिंदान में डाला गया तो फिर इनको खुरासान से पैगाम मिला वहां के सुल्तान का कि भाई यहां परेशान है सब, हिदायत के लिए कोई तो चीज होनी चाहिए। तो जिंदान में उन्होंने वो किताब लिखी जिसका नाम है लुमअतु दमिश्किया, क्योंकि दमिश्क के जिंदान में लिखी थी लुमा उसका नाम, और इतनी मुख्तसर क्योंकि वक्त नहीं था, किताबें भी नहीं थी, इतनी मुख्तसर जिसको कहते कोड वर्ड्स में। जब आप हौजे में इंशाल्लाह पढ़ाएंगे अपने बच्चों को, इंशाल्लाह परवरदिगार आलम सबको तौफीक दे, अपने बेहतरीन बच्चे को आलिम बनाइए, जो बेवकूफ हो उसे नहीं, जो गाउदी हो उसे नहीं, समझ में आ रही है हमारी बात नहीं, जो आपका बेहतरीन फर्जंद हो। यकीन जानिए उन इलाकों में जिन इलाकों के मैं नाम ले रहा हूं ना, नजर मान के अपने बेहतरीन बेटों को आलिम दीन बनाते हैं। जब वो बेहतरीन बेटों को आलिम दीन बनाते हैं तो फिर खुई बनता है, फिर खुमैनी बनता है, फिर सिस्तानी बनता है, समझ में आ रही है बात, फिर हिल्ली बनता है, फिर बहिश्ती बनता है, फिर मुताहिरी बनता है। बेहतरीन फर्जंदों जो सबसे अच्छा बेटा होगा उसे हौजे में भेजते हैं, फिर बाकुल सदर बनता है, फिर आमना बिंतुल हुदा बनती है। अब मैं नाम लेता चला जाऊंगा तो पता नहीं कहां से कब पहुंच जाएगी, समझ में आ रही कि दुनिया जिनकी चौखट पर जिनके इल्मी उसका एतराफ करती, ऐसे थोड़ी बन गई बेहतरीन बेटों को। इतनी सी किताब जिंदा में कैसे लिखी, काहे से लिखी, कहां से लिखी और कैसे पहुंचाई, वो कौन सा उस जमाने में नेटवर्क इस्तेमाल किया, कि उनका मैं नहीं आ सकता लेकिन हिदायत के लिए किताब भेज रहा हूं, और वो पहले आम लोग तो समझे भी नहीं, वो तो यही समझे कि खतवत है जो लेके जाते थे, लेकिन उसी में कोड वर्ड थे। अब वो किताब वहां गई, उस लुमा को फिर उलमा ने उसकी तशरीह करना शुरू की, गई समझ गए उसमें जितने भी अहकाम की किताबें हैं ना कुरान मजीद में 500 के करीब आयात है जो अहकाम की आयात कहलाती हैं। कितनी आयात कहलाती हैं? अहकाम की 500 के करीब आयात है, बाकी तौहीद उसमें और चीजें बयान की गई, अखलाक बयान किए गए और दुनिया भर के यानी साइंसी मसाइल तिब्बी मसाइल सब कुरान मजीद में बयान किए गए। अहकाम फिकही अहकाम की कितनी आयात है? 500 आयात है फिक्र। उन 500 में फिक्र की सारी किताबें, किताबें तहारत से लेकर किताबें सेहत तक चले जाइए को 70-80 किताबें बनती हैं। इन 70-80 किताबों 500 आयात से उन 70-80 किताबों को बनाया गया। उन 70-80 किताबों का निचोड़ एक पॉकेट साइज किताब में जिसका नाम रखा लुमतुद दमिश्किया, वो भेज दी कि बस ये तो, और उसमें कहा कि ये शियों के लिए काफी है, इसको ले जाओ, इसको कि जब ये पहुंचेंगे शियों के, और आज तक नहीं कयामत तक के लिए वो किताब काफी है शियों के लिए। ये किताब काफी की तशरी कर दूं, गलत इस्तेमाल कर लेंगे लोग, कहेंगे लो जी ये कुरान के मुकाबले में बात, ये नहीं, ये बात नहीं कर रहा हूं मैं, क्या बात कर रहा हूं, काफी नहीं, फिकही किताब अहकाम की किताब जिसमें कुरान मजीद की अहकाम की तशरी उसकी बात कर रहा हूं, फिकही किताब की बात कर रहा हूं। इसकी किताब काफी का मतलब कोई और ना ले जाए, कई और आजकल एक एक ग्लव्स पे तो डर लगता है कि पता नहीं कोई क्या समझेगा, क्या उड़ाना शुरू कर देगा सोशल मीडिया पे जाके। फिकही किताब की बात करूं, फिक्र के लिए जो तुम्हें हुक्म चाहिए उसके लिए ये हमेशा के लिए। वहां बैठ के लिखता है शख्स, कितना बड़ा एहसान करता है आज तक, वो कह रहा हूं आज तक उस किताब के बगैर ये तौजीर मसाइल वगैरह जो आप देख रहे हैं ना जितनी भी है इन सब के पीछे लुमा है। तो अब जितनी भी फिक्र की किताबें हैं इन सब के पीछे क्या है? एक किताब है, उसके एक किताब का क्या नाम है? लुमा, लुमअतुद्दवी, लुमआ के लफ्ज़ लाम मीम ऐन और फिर आगे वो तायतानीस जिसको हे बना देते हैं लुमआ। तो अब ये लुमा के माने क्या है? रोशनी, चमक, नूर। लुमा का लफ्ज़ी माना क्या है? रोशनी, चमक या नूर। जैसे वो बर्क चमकती है ना, इसको कहते हैं लुमा, बिजली जो चमकती है ना इसको कहते हैं लुमा। तो उसका नाम रखा लुमा, भेज दी कयामत तक के लिए काम कर गए। आप क्या हुआ उनका हश्र जब उन्होंने नहीं मानी उनकी बात कि आप तौबा कर, तौबा तौबा करने का मतलब क्या होता है? वो हमेशा कहते हैं इकबाल जुर्म किया, वो जुर्म किया है तो तौबा है ना, तौबा किस बात की? एक ऊंट से एक पैर बांधा गया, एक ऊंट से दूसरा पैर बांधा गया, मुखालिफ संतों में ऊंटों को दौड़ाया गया दो टुकड़ों में, बात खत्म नहीं हुई। सारा दिन मरने के बाद, अच्छा भाई मौत की सजा दे दी, मौत की सजा थी आपके फिक्र में, दे दी मौत की सजा, खत्म नहीं, मौत के ऐसे मौत की सजा तो नहीं होती इस्लाम में, मौत क्या देने का? सारा दिन पत्थर बरसाते रहे, लाश को संसार करते रहे और आखिर में लाश को जला दिया। ना कहीं कब्र है, ना कहीं मजार है, कुछ भी नहीं, लेकिन शहीद अव्वल जिंदा है जिसने मकतब की खातिर, मजहब की खातिर सारी कुर्बानियां सही, वो कयामत तक के लिए जिंदा है। किसके लिए जान दी उसने? मकतब के लिए जान दी ना। अच्छा, एक चाहने वाला था तकय्ये में, वो आया, आने के बाद कहता है कि शेख तकय्या कर लो ना, तकय्या कर लो, इनकी बात मानो, तकय्या है ना तुम्हारे यहां हमारे यहां, तकय्या करके जान बचा लो। कहता है नहीं, तुम्हें नहीं मालूम, आम आदमी के लिए यह बात ठीक है। कि देखो आम आदमी कर सकता है तकय्या, कर ले अपनी जान बचाए, मेरी शोहरत है, मेरी शोहरत पूरी दुनिया में, और तशय्यु की नजरें अपने आलिम पर होती हैं कि डर गया या खड़ा रहा, समझ गया? नहीं समझते सब इस बात को, इस बात को समझ लेना चाहिए अहले इल्म को। शख्सियत शख्सियत की बात है ना, कहते मैं तकय्या नहीं कर सकता, आम आदमी तकय्या करे जान बचा ले अपनी उसके सही है, लेकिन मैंने अगर तकय्या किया मेरी कौम का मोरल डाउन हो जाएगा, जज्बा खत्म हो जाएगा, कि हमारा आलिम डर गया, कि मेरा वो मनसब नहीं है कि मैं तकय्या करूं। अब समझ में आई? करबला कहते थे ना, सब मशवरे देते थे हुसैन को, जान बचाने के मशवरे देते थे, कितने लोगों ने मशवरे दिए? हुसैन कहते नहीं, शख्सियत की बात है, क्योंकि सारा इस्लाम देख रहा था कि हुसैन क्या करते हैं, اگر حسین نے مان لیا تو یہ خلیفہ بڑا، حسین نے نہیں مانا تو باطل ہوگا۔ حسین بھی جانتے ہیں کہ لوگ مجھے دیکھ رہے ہیں، لوگ مجھے دیکھ رہے ہیں، لہذا حسین نے بیعت نہیں کی، سرنڈر نہیں کیا۔ کیوں؟ تاکہ قیامت تک کے لیے باقی رہے بات۔ تو شہیدوں نے گوارا کیا کہا، اور پھر کہہ کے یہ کہتے تھے کہ ایک شہادت چاہیے، میری شہادت میرے مکتب کو زندہ کر جائے گی، میری شہادت۔ اور اس پہ استخارہ کیا تھا جان دینے پہ، کیسے استخارہ کیا تھا؟ کچھ نہیں تھا، جب مارنے جانے کے لیے، قتل کرنے کے لیے جائے تو پتھر پہ لکھا تھا، پتھر پہ استخارہ کیا تھا، پتھر ہوا میں اچھالا تھا کہ پروردگار میری مدد کر، یعنی مجھے راستہ بتا میں کیا کروں، معبود میری مدد کر، پتھر پہ لکھ کے بھیجا تھا۔ تو پتھر جب واپس آیا تھا تو اس پہ لکھا تھا انت عبدی فاستبر، تو میرا بندہ ہے صبر کر۔ تو اطمینان ہو گیا کہ میں بالکل صحیح راستے پہ جا رہا ہوں۔ یہ وہ لوگ تھے ہماری طرح استخارہ نہیں کرتے تھے تسبیح کتاب دیکھ کے، آخری وقت میں کیا کیا، پتھر پہ لکھ کے پھینکا ہے، کچھ ہے نہیں پاس، پتھر پہ لکھ کے پھینکا، ہوا میں واپس آیا، لکھا ہوا تھا انت عبدی، تو میرا بندہ ہے فاستبر، پس صبر کر جو تیرے ساتھ ہو رہا ہے۔ یہ شہید اول، کوئی قبر نہیں، کوئی مزار نہیں۔